तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS नेपाली SBS साउथ एशियनमा।
नमस्कार, SBS नेपाली पडकास्टको यो नयाँ अंकमा तपाईंलाई स्वागत छ। म दिनिता रिसाल। श्रोताहरू, संघीय सरकारको कम्युनिटी ल्याङ्ग्वेज स्कूल्स ग्रान्ट्स प्रोग्राम अन्तर्गत पश्चिमी मेलबर्नमा नेपाली भाषा स्कूल सञ्चालन गर्दै आएको मेल्टन नेपाली कम्युनिटीले अनुदान पाएको छ। बहुसांस्कृतिक पृष्ठभूमिका अस्ट्रेलियन बच्चाहरूलाई आफ्ना अभिभावक तथा समुदायसँग भाषाको माध्यमबाट जोडी राख्ने उद्देश्यले दिइएको उक्त अनुदानबारे नागरिकता तथा सांस्कृतिक मामिला एवं अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी संघीय सहायक मन्त्री जुलियन हिलले गत मे 4 मेल्टन नेपाली कम्युनिटीलाई एक पत्र मार्फत जानकारी गराएका थिए। मेल्टन सिटी काउन्सिल अन्तर्गत पश्चिमी मेलबर्न स्थित एन्ट्रीमा नेपाली भाषा स्कूल सञ्चालनका लागि चालिएका कदमहरू तथा सामना गर्नुपरेका चुनौतीहरू र अनुदान प्राप्त गर्न अपनाइएको प्रक्रिया लगायतका विषयमा मेल्टन नेपाली कम्युनिटीका अध्यक्ष नारायण दाहालसँग सहकर्मी सुशील चालिसेले गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा सुन्न गइरहेका छौं। र सुरुमा अनुदान प्राप्त गर्नका लागि चाल्नुपर्ने कदमका बारेमा सोध्दा उनी यसो भन्छन्।
सबैभन्दा पहिला अस्ट्रेलियन गभर्मेन्टले, यहाँको सरकारले चाहिँ जुन रूपमा नेपालीहरूको यो देशमा वृद्धि भइरहेको छ, त्यो वृद्धि भएसँगै नेपाली भाषाको महत्वलाई एज अ सेकेन्डरी ल्याङ्ग्वेज चाहिँ यो वर्षमा चाहिँ प्राइमरीली नै नेपाली भाषाको महत्वलाई बुझेर प्रायोरिटी लिस्टमा नेपाली भाषा राखेको थियो। त्यो हुँदाखेरि एक हदसम्म हामीलाई नेपाली भाषा पढाउने भनेर ग्रान्ट हाल्नलाई सजिलो भयो। र हामीले यो ग्रान्ट हाल्ने सन्दर्भमा योभन्दा अगाडि हामीले काउन्सिलका ग्रान्ट्स हालिसकेको अनुभव थियो हामीसँग। त्यस पछाडि मल्टिकल्चरल भिक्टोरिया भिक्टोरियन गभर्मेन्टका ग्रान्ट्सहरू हामीले हालिसकेका थियौँ र ती सफल पनि भएका थियौँ त्यसमा। त्यसले हामीलाई यो ग्रान्ट हाल्ने सन्दर्भमा केही सहयोग गर्यो। र जो चाहिँ यो ग्रान्ट चाहिँ कसरी कहाँ हाल्ने, के माध्यमबाट हाल्ने भन्ने विषयमा जिज्ञासु हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ जानकारी पनि होस् भनेर ग्रान्ट कनेक्ट भन्ने एउटा वेबसाइट छ। त्यो ग्रान्ट कनेक्ट वेबसाइटभित्र गइसके पछाडि अस्ट्रेलियन फेडरल गभर्मेन्टका ग्रान्ट्सहरू त्यहाँ भेटिन्छ। र त्यहाँ मूलत हामी कम्युनिटी अर्गनाइजेसन भएको कारणले गर्दाखेरि हामीले मल्टिकल्चरल ग्रान्ट क्याटेगोरीमा हामीले ग्रान्ट हेर्छौँ। र त्यो क्याटेगोरीमा करिबन केही महिना अगाडि त्यो ग्रान्ट खुलेको थियो। र त्यो ग्रान्टमा चाहिँ हामीले त्यो ग्रान्ट हाल्ने सन्दर्भमा केही क्राइटेरियाहरू हुन्छन्, त्यही क्राइटेरिया पालना गरेर पुरा गरेर ग्रान्ट हालेका थियौँ। र त्यही अनुरूप अहिले हामीले यो ग्रान्ट पाउन सफल पनि भएका छौँ।
जस्तो तपाईँले अब क्राइटेरिया जुन मापदण्डको कुरा गर्नुभयो नि, होइन, अब हामीलाई सुनेर बसिरहनु भएका अब जसलाई चाहिँ अलिकति होइन अब के प्रक्रिया रहेछ, के चाहिँ अब मापदण्ड पुरा गर्नुपर्छ भनेर पनि जिज्ञासा भएको हुनसक्छ, होइन, ती प्रक्रियाहरू जुन मापदण्ड चाहिँ के हुन्?
पहिलो कुरा चाहिँ के हो त भन्दा, हामी चाहिँ के को लागि चाहिँ यो ग्रान्ट माग्न खोजेको हो त भन्दा नेपाली भाषा पढाउने विषयमा, होइन, भनेपछि हाम्रो स्कोप चाहिँ क्लियर हुनु पर्यो, हाम्रो उद्देश्य चाहिँ क्लियर हुनु पर्यो। अनि दोस्रो कुरा भनेको यो ग्रान्ट हाल्ने सन्दर्भमा हामीले ग्रान्टबाट आउने जो रकम हुन्छ त्यो रकम चाहिँ शिक्षा र शैक्षिक गतिविधिलाई मात्र खर्च गर्छौँ भन्ने खालको चाहिँ हामीले खर्चको विवरणहरू ग्रान्टसँगै प्रोभाइड गर्नुपर्छ ग्रान्ट बडीलाई, होइन, फेडरल गभर्मेन्टलाई त्यो प्रोभाइड गर्नुपर्छ। र चाहिँ त्यसमा चाहिँ कस्ट स्प्लिट गरेर, जस्तो के विषयको लागि के कस्टहरू लाग्छ त ती विषयहरूलाई चाहिँ स्प्लिट गरेर हामीले ग्रान्ट एप्लिकेसन हाल्नुपर्छ। जस्तो शैक्षिक सामग्रीहरू खरिद गर्न केही रकम लाग्ला, यस्तै गरेर टिचरहरूलाई त्यहाँ राख्नको लागि केही सर्टेन पैसाहरू लाग्ला, यस्तै गरेर अन्य आइटी कुनै डेभलपमेन्ट गर्नुपर्ने छ, कुनै सफ्टवेयर अथवा चाहिँ कुनै प्लेटफर्म डेभलप गर्नुपर्ने छ भने त्यही लाग्ला, अथवा कम्प्युटर वा ल्यापटप शैक्षिक सामग्री केही अरू किन्नुपर्ने छ, पुस्तक बाहेका पुस्तक कलम लगायतका बाहेकका चिजहरू केही किन्नुपर्ने छ भने त्यसरी क्याटेगोराइज गरेर चाहिँ हामीले त्यो ग्रान्ट एप्लिकेसनमा हामीले हालिसके पछाडि ग्रान्ट बडीले त्यो कुराहरूलाई एसेस गरेर अनि ग्रान्ट दिन्छ। यसका साथै यो ग्रान्ट हाल्ने सन्दर्भमा उनीहरूको रिक्वायरमेन्ट के पनि छ त भन्दाखेरि, यो स्कुल चाहिँ कमसे कम 1 वर्षभन्दा बढी अगाडिबाट चलेको हुनुपर्छ भन्ने पनि छ। साथै हाम्रो यो कक्षाको समय न्यूनतम अवधि चाहिँ 2 घण्टाको हुनुपर्छ भन्ने खालको छ। यी मापदण्डहरू हामीले पुरा गरिसकेका थियौँ र यस्तै गरेर हालेको ग्रान्टमा चाहिँ हामीले केही थप इन्फर्मेसन पनि हामीसँग रिक्वेस्ट फर इन्फर्मेसन भनेर मागिएको थियो। त्यसमा चाहिँ स्टुडेन्टको एटेन्डेन्स सिटहरू र एभिडेन्सहरू, हामीले क्लास सञ्चालन गरिरहेका छौँ भन्ने एभिडेन्सहरू के छन् त भन्ने कुराहरू मागिएको थियो। यी सबै जानकारीहरू हामीले चाहिँ विगत 1.5 वर्षका सबै जानकारीहरू हामीले चाहिँ डिपार्टमेन्टले फेरि पनि दियौँ यो हाम्रो ग्रान्ट एप्लिकेसनलाई सपोर्ट गर्नको लागि। र अन्तत यी सबै कुराहरूले उहाँहरूले हेरिसके पछाडि हामीलाई चाहिँ यो अहिलेको ग्रान्ट दिनुभएको छ।
यस्ता खालको होइन अब अनुदानले नेपाली समुदायमा अब दोस्रो पुस्ताका हुर्किँदै गरेका नेपाली भाषी बच्चाहरू छन्, अब उनीहरूको चाहिँ अब नेपाली भाषा प्रवर्धनको लागि अब चाहिँ होइन कस्तो प्रभाव पर्ने अपेक्षा गर्नुभएको छ?
पहिलो कुरा हामीले के बुझ्नुपर्छ भन्दाखेरि, हामी यो देशमा जन्मिसकेका अधिकांश भनौँ न हामी अब दोस्रो पुस्ता वा तेस्रो पुस्ता जन्मियो होला यो देशमा, ती जो साना नानी बाबुहरू छन् जन्मिएका, ती साना नानी बाबुहरूमा पहिलो कुरा भनेको भाषिक ज्ञान तुलनात्मक रूपले कम हुन्छ। केही व्यक्तिहरू राम्रै बोल्नुहुन्छ, केही व्यक्तिहरू चाहिँ उहाँहरूको लेखन पनि राम्रै हुन्छ भने केही व्यक्तिहरूमा चाहिँ त्यो खालको एउटा कमी देखिएको छ। मूलत केही जो बोल्न सक्ने क्षमता राख्नुहुन्छ नेपाली राम्रोसँग प्रष्टसँग, उहाँहरूसँग पनि त्यो लेख्न सक्ने क्षमता चाहिँ अलिकति कमी भएको देखिन्छ। अर्को कुरा भनेको हामीले यो कक्षा सञ्चालन गर्दै गर्दा हामीले नेपाली सिकाउने मात्रै नभइकन एक अर्का बिचको आपसी समझदारीदेखि लिएर एउटा भाइचारादेखि लिएर एक अर्कासँगको एउटा फ्रेन्डसिप जस्तो लिएर साथै ओभरअल मेन्टल डेभलपमेन्ट पनि हामीले सिकाउँछौँ। त्यो कारणले गर्दाखेरि यो एउटा विषय वा भाषाको लागि मात्रै यो कक्षा चाहिँ हो भन्ने बुझ्नुभन्दा पनि सबै ओभरअल डेभलपमेन्ट एउटा बच्चाको समस्त समष्टिगत विकासको लागि नै यो कक्षा चाहिँ अहिलेसम्म महत्त्वपूर्ण रहेको छ र यो फलीभूत पनि भएको छ। हामीले 2023 सालदेखि अहिलेसम्म यो कक्षा सञ्चालन गर्दा यो व्यक्ति केही व्यक्तिहरू केही साना नानी बाबुहरू अरू साथीभाइहरूलाई देख्दा पनि डराउने अवस्था थियो सुरुवाती चरणमा। भन्न खोजेको त्यो लेभल अफ कम्युनिटी इन्टरेक्सन नभएको अवस्थामा अहिले आएर ती नानी बाबुहरू सबैजनासँग मजाले बोल्ने, नेपाली राम्रो बोल्ने, राम्रो लेख्ने लगायत एक अर्कासँग चाहिँ साथी बन्ने लगायतका थुप्रै विकासहरू हामीले देखिरहेका छौँ। त्यो कारणले गर्दा एउटा पक्षबाट मात्रै भाषिक ज्ञान मात्रै नभइकन अन्य विकासहरू पनि ती नानी बाबुहरूमा देखिएको छ।
अब जस्तो अस्ट्रेलियामा भनौँ न हुर्किरहेका नेपाली बाल बालिकाहरू छन्, बच्चाहरू छन्, अब भाषा सिकिरहेको बच्चाहरूको चाहिँ अवस्था कस्तो छ? अनि कहिलेकाहीँ चाहिँ तपाईँले जस्तो मानौ न अब यहाँका बच्चाहरू जुन अब इङ्ग्लिस बोल्ने होइन नेपाली भाषा र संस्कृति सिकाउँदा चाहिँ उनीहरूको रुचि चाहिँ कतिको देख्नु भएको छ र त्यस्ता केही च्यालेन्जहरू भनौँ न केही समस्याहरू केही अब त्यस्ता प्रति प्रश्नहरू पनि तपाईँहरूले चाहिँ अब अनुभव गर्नु भएको छ कि छैन?
अवश्य पनि यहीँ जन्मिएका बच्चा भएका कारणले गर्दा उनीहरूले अधिकांश समय अङ्ग्रेजी नै बोल्ने भए, किनभने पढ्न जाने विद्यालयदेखि लिएर हामी त एउटा मल्टिकल्चरल कन्ट्रीमा छौँ, यहाँ नेपाली मात्रै नभएर अन्य देशका भाषीहरू पनि हुनुहुन्छ, उहाँहरूले बोल्ने एउटा कमन ल्याङ्ग्वेज भनेको अङ्ग्रेजी हो। त्यो हुँदाखेरि तुलनात्मक रूपले अङ्ग्रेजी उहाँहरूले धेरै नै बोल्नुहुन्छ। यद्यपि हामीले हाम्रो सुरुवाती चरण 2023 जब सुरु गऱ्यौँ र अहिलेसम्मको हाम्रो अनुभव हेर्दाखेरि जो साना नानी बाबुहरू हुनुहुन्थ्यो ती नानी बाबुहरूलाई सानोभन्दा सानो वा एकदमै हामीले समग्रमा धेरै बोलिने नेपाली शब्दहरूको पनि ज्ञान खासै नभएको अवस्था थियो। अहिले आएर धेरै उनीहरूले चाहिँ नेपाली भाषा चाहिँ धेरै हदसम्म सिकिरहेका छन्। र दोस्रो कुरा चाहिँ हामीले हाम्रो कक्षालाई चाहिँ हरेक दिन हाम्रो टिम छ, यहाँ एक्जिक्युटिभ कमिटी छ, त्यो कमिटीले चाहिँ कसरी बच्चाहरूलाई चाहिँ एउटा चाहिँ इन्ट्रेस्टिङ तरिकाले एउटा रमाइलो लाग्ने तरिकाले कसरी चाहिँ भाषा पढाउन सकिन्छ त सिकाउन सकिन्छ, उनीहरूलाई कसरी रिवार्ड गर्ने रेकग्नाइज गर्ने भनेर चाहिँ हामीले हरेक दिन जस्तै हरेक हप्ता जस्तै हामी तत्पर रहन्छौँ र त्यसमा चाहिँ क्रिएटिभिटी आइडियाहरू पनि हामीले जेनेरेट गरिरहेका हुन्छौँ। जस्तो कुनै विद्यार्थीहरूले हरेक हप्ता जुन नेपाली क्लास हुन्छ त्यसमा चाहिँ कुनै विद्यार्थीले राम्रो गरेको खण्डमा त्यो विद्यार्थीलाई रिवार्ड गर्ने रेकग्नाइज गर्ने जस्ता कार्यक्रमहरू हामीले गरिरहेका हुन्छौँ। सानो दिनु आफूले सकेसम्मको गिफ्टहरू दिने लगायतका कार्यहरू पनि गरिरहेका हुन्छौँ र यसरी चाहिँ विद्यार्थीहरूलाई चाहिँ हामीले चाहिँ एक हदसम्म आकृष्ट गर्ने र मूलत हाम्रो सबैभन्दा राम्रो सफलता भनेको चाहिँ म के देख्छु भने जुन हिजो सुरुवातमा चाहिँ विद्यार्थी साना नानी बाबुहरूलाई चाहिँ कक्षामा आउन भन्नुपर्ने अवस्था थियो भने अहिले चाहिँ साना नानी बाबुहरूले चाहिँ आफ्ना बुवा आमाहरूलाई नेपाली कक्षा छ है शुक्रबारको दिन बेलुका 6-8 नेपाली कक्षा छ है भनेर बुवा आमालाई नै तानिरहेको अवस्था देख्छौँ हामीले। त्यो चाहिँ हाम्रो लागि एउटा ठुलो सफलता हो जस्तो लाग्छ।
तपाईँको समुदाय तपाईँको कुराकानी SBS नेपाली।
श्रोतावृन्द, यो कुराकानी जारी रहनेछ पडकास्टमा यो छोटो विश्रामपछि।
अनि अब तपाईँले सफलताका कुराहरू गर्नुभयो होइन, अब सफलता सँगसँगै पक्कै पनि चुनौतीहरू पनि अवश्य पनि भोग्नै भएको होला होइन, अब के कस्ता चुनौतीहरूको सामना गरिरहनु भएको छ होइन, र अब भाषा विद्यालय सञ्चालनमा चाहिँ सबैभन्दा ठुलो समस्या के हो त?
सबैभन्दा पहिला चाहिँ यो भाषा सिकाउने सन्दर्भमा लङ टर्म वा चाहिँ दीर्घकालीन रूपमा कम्युनिटी हल पाइने हो कि नपाइने हो भन्ने खालको समस्या जुन पहिला थियो, अहिले पनि हाम्रो यो अहिलेको कम्युनिटी हलको एग्रिमेन्ट चाहिँ यो वर्षको अन्त्यमा सकिँदैछ। त्यस पछाडि के गर्ने त भन्ने क्वेसन त अभियसली छँदैछ हामीमा, किनभने त्यो हल पाइएन भने हामीले चाहिँ अहिलेको एग्रिमेन्ट अनुसार चाहिँ हामीले फ्रीमा नै निशुल्क नै त्यो हल पाएका छौँ भने भोलि हामीले शुल्क तिर्नु पर्दाखेरि त्यो फाइनेन्सियल म्यानेजमेन्टको पार्ट एउटा चुनौती छ। दोस्रो कुरामा चाहिँ हामीसँग स्टुडेन्ट्सहरूको मल्टिपल क्याटेगोरिज एज क्याटेगोरिजका विद्यार्थीहरू यहाँ आएर पढ्नुहुन्छ. जस्तो चारदेखि माथि हामीले अधिकतम रेन्ज त राखेका छैनौँ, यद्यपि कमसे कम चार वर्षदेखि माथिका विद्यार्थीहरू पढ्नुहुन्छ. र ती विद्यार्थीहरूको भनौँ न एक हिसाबले हामीले अहिलेसम्मको अवस्थामा चाहिँ हलको अभावले गर्दाखेरि एउटै हलमा सबै विद्यार्थीहरूलाई पढाइरहेका छौँ. हुन त हामीले चाहिँ त्यही विद्यार्थीहरूलाई एज ग्रुपमा चाहिँ क्याटेगोराइज गर्छौँ एउटै हलभित्र, तर पनि हामीसँग त्यो हलको अभाव भएको कारणले गर्दा उनीहरूलाई छुट्टै हलमा पढाउन भने सकिरहेका छैन. अर्को कुरा चाहिँ यो करिकुलमको कुरा छ. अब हामीले अहिलेसम्म चाहिँ एउटै करिकुलम त्यो पनि हामीले अहिलेसम्म बनाएको छैनौँ. जुन उपलब्ध थियो अनलाइन हामीले त्यही उपलब्ध करिकुलम अनुसार नै हामीले पढाइरहेका छौँ. र अबका दिनहरूमा चाहिँ हामीले करिकुलमलाई पनि कसरी विकास गर्ने, कुन आधारमा भन्दाखेरि यहीँ जन्मिएका विद्यार्थीहरूले कुन तरिकाले सिक्छन्, त्यो सिकाइसँग एलाइन गरेर करिकुलम कसरी बनाउने भन्ने खालका प्रश्नहरू छँदैछन्, त्यो पनि एउटा चुनौती भयो. र फाइनेन्स भनौँ न स्रोत जुटाउने लङ टर्म सस्टेनेबल स्रोत अहिलेसम्म हामीले बनिसके हाम्रो एउटा चाहिँ आय सस्टेनेबल बनिसकेको छैन. त्यो अवस्थामा चाहिँ अब कन्टिन्युएसन क्लासलाई चाहिँ लङ टर्म कन्टिन्यू गर्ने सन्दर्भमा हामीले केही शुल्क त लिइरहेछौँ अभिभावकहरूसँग, विद्यार्थीको इनरोलमेन्ट र हाम्रो विद्यार्थीहरूको टर्म फी भनेर त केही लिइरहेका छौँ. तर पनि अब यो चाहिँ कुन बेलासम्म सस्टेनेबल हुन्छ भन्ने एउटा प्रश्न छँदैछ.
तपाईँले भन्नुभयो कि अब होइन अलिअलि शुल्क पनि लिइन्छ भनेर, होइन अब यो शुल्कको कुरा गर्दाखेरि चाहिँ अब पक्कै पनि पारदर्शिताका नि कुराहरू हुन्छन् होइन. अभिभावकहरूसँग चाहिँ बच्चाहरूको उठाइएका फीहरूको चाहिँ उचित व्यवस्थापन गर्न अथवा हिनामिना हुन नदिनको लागि चाहिँ के कस्तो प्रावधानहरू तपाईँहरूले चाहिँ व्यवस्था गर्नुभएको छ?
पहिलो कुरा भनेको हामीले जुन अभिभावकहरूसँग उठाउँछौँ फी, त्यो चाहिँ हाम्रो नोमिनेटेड मेल्टन नेप्लिज कम्युनिटीकै ब्याङ्क एकाउन्टमै आएर डिपोजिट हुन्छ होइन. अनि त्यो ब्याङ्क एकाउन्टको चाहिँ हामीले हरेक ट्रान्जेक्सनलाई चाहिँ रेकर्ड गरेका छौँ. र सँगसँगै हामीले हरेक एक्जिक्युटिभ टर्म भनौँ न एउटा चाहिँ कार्यकालको अन्त्यमा चाहिँ फाइनेन्सियल रिपोर्ट पनि हामीले चाहिँ सार्वजनिक गर्छौँ. त्यो फाइनेन्सियल रिपोर्टमा पनि हामीले के कस्तो खर्च गर्यौँ, के कस्तो आय आमदानी भयो लगायतका कुराहरू राखेका छौँ. र खर्च गर्ने सन्दर्भमा अहिलेसम्मको अवस्था हेर्दाखेरि हाम्रा यो शिक्षण गर्ने सन्दर्भमा केही खर्च हामीले ग्रान्ट्सले कभर गरिरहेको छ. जस्तो मेल्टन सिटी काउन्सिलले पनि हामीलाई समय समयमा ल्याङ्ग्वेज क्लास भनेर ग्रान्ट दिइरहन्छ. त्यसबाट चाहिँ हामीले त्यो ग्रान्टबाट चाहिँ केही रकम विद्यार्थीहरूलाई विद्यार्थीहरूको शैक्षिक सामग्री खरिद गर्न, यस्तै गरेर पढाउने शिक्षकको अलिकति सामान्य आफूले सकेसम्मको कम्युनिटी ले भ्याएसम्मको अलिकति वेज पनि हामीले दिने गरेका छौँ. त्यो कभर गर्ने लगायत अन्य शैक्षिक सामग्रीहरू खरिद गर्ने गरिरहेका छौँ. र ग्रान्ट नपाएको अवस्थामा भने हामीले जुन फन्ड विद्यार्थीहरूबाट कलेक्ट गरिरहेका छौँ यो फन्डबाट पनि त्यो कभर गरिरहेका छौँ.
तपाईँ पनि अब नेपालमा होइन अब सानो छँदाखेरि अब पक्कै पनि अब पढ्दाखेरि अङ्ग्रेजी पनि सिक्नुपर्ने नै थियो होला. अब त्यहाँ तपाईँले तपाईँको समयमा अङ्ग्रेजी भाषा सिक्दा र अहिले चाहिँ यहाँका बच्चाहरूले नेपाली भाषा सिक्दाको चाहिँ के तपाईँले चाहिँ अब अनुभव गर्नु भएको छ भनौँ, आफूले सिक्दा आफूले अङ्ग्रेजी भाषा सिक्दा र यहाँका बच्चाहरूले नेपाली भाषा सिक्दा चाहिँ के कस्तो अन्तर पाउनु भएको छ?
यो एउटा महत्त्वपूर्ण प्रश्न हो जस्तो लाग्छ. अब नेपालको सन्दर्भमा तत्कालीन त्यति बेला जो आफूले पढ्दाको समयमा चाहिँ कस्तो खालको मान्यता थियो भने जो अङ्ग्रेजी आउँछ जसलाई ऊ चाहिँ अलि बढी ज्ञानी जस्तो चाहिँ ठानिन्थ्यो, वा भनौँ अङ्ग्रेजीको चाहिँ बाहुल्य थियो त्यति बेला. अङ्ग्रेजी नजान्ने व्यक्ति त व्यक्ति नै होइन भने जस्तो एउटा खालको सोचाइ थियो एउटा परिवेशमा होइन. अब संस्कृत पनि मैले पढेँ, त्यो हुँदाखेरि अब त्यहाँ भने अलिक फरक थियो अवस्था. अर्को कुरा कस्तो थियो भन्दाखेरि त्यति बेला अब विदेश जाने दौड थियो, थुप्रैजनाहरू विदेश जानुहुन्थ्यो र विदेश जान स्वाभाविक रूपमा अङ्ग्रेजी चाहिनैहाल्यो. त्यो कारणले गर्दा एउटा अङ्ग्रेजी प्रतिको रहर भन्दा पनि एउटा बाध्यात्मक अवस्थाले अङ्ग्रेजी सिक्ने भन्ने खालको चाहिँ एउटा मानसिकता थियो भने यहाँ चाहिँ विद्यार्थीहरूले नेपाली पढ्ने भनेको चाहिँ हामीले उनीहरूले पनि रहरले गर्दा पढ्ने हो, यहाँ चाहिँ कुनै पनि खालको बाध्यता छैन. त्यसै कारणले गर्दाखेरिमा चाहिँ हामीले चाहिँ एउटा बाध्यता भए जस्तो एउटा माहौल थियो, त्यो कारणले पढिन्थ्यो भने यहाँको नेपाली चाहिँ एउटा रहरले आफ्नो देशको बारेमा जान्नको लागि, आफ्नो भाषाको बारेमा, आफ्नो संस्कृतिको बारेमा चाहिँ जान्नको लागि चाहिँ यहाँ हामीले पढ्ने माहौल छ. र हामीले पनि कमसे कम यो देशमा जन्मिएका दोस्रो पुस्ता वा तेस्रो पुस्ताले चाहिँ नेपाललाई चाहिँ अन्य देश जस्तो एउटा हुन त घुम्न नै जाने हुनुहुँदैन, तर अन्य देशमा घुमे जस्तो नहोस्, आफ्नो देश आफ्नो हेरिटेजको बारेमा उनीहरूमा एउटा आत्मीय भाव आओस्, आफ्नो कल्चरको बारेमा जानकारी होस्, ल्याङ्ग्वेज भाषाको बारेमा जानकारी होस् भन्ने उद्देश्यले चाहिँ हामीले त्यसरी नै एउटा इन्ट्रेस्टिङ तरिकाले कसरी विद्यार्थीहरूलाई भाषा पढ्न आउने अवस्था हामीले सृजना गरेका छौँ भन्न खोजेको, त्यो खालको रहरले पढ्ने खालको वातावरण यहाँ चाहिँ बनेको छ.
सबै नेपालीहरूको नेपाली समुदायसँग चिनजान परिचय भनौँ न एउटा चाहिँ सम्पर्क पनि हुन्छ भन्ने पनि छैन होइन. त्यस्तो अवस्थामा चाहिँ आफ्नो बच्चाहरूलाई यदि नेपाली नेपाली भाषा सिकाउन पढाउन चाहने अभिभावकहरूको लागि चाहिँ अब के कसरी थाहा पाउने होला उहाँहरूले, अब जस्तो भनौ न अब के तरिका होला, जस्तो अब कहाँ सोध्ने, कहाँ जाने, कसरी चाहिँ त्यो जानकारी लिन सक्नुहुन्छ त अभिभावकहरूले?
हामीले मेल्टन नेपाली कम्युनिटीमा हाम्रो एन्ट्रेड नेपाली पाठशालाको बारेमा हाम्रो फेसबुक पेजबाट अपडेट दिइरहेका हुन्छौँ। हाम्रो वेबसाइट पनि छिटै नै आउँदैछ, त्यो वेबसाइट आइसके पछाडि झन् अभिभावकहरूलाई वा भनौँ हाम्रो कम्युनिटी मेम्बर्सहरूलाई हाम्रो स्कुलको बारेमा अझै सजिलो तरिकाले थाहा हुन सक्ने एउटा आधार बन्नेछ। र अधिकांश ठाउँमा हजुरको जुन समुदायमा बस्दै हुनुहुन्छ त्यो ठाउँमा सम्भवतः एउटा न एउटा नेपाली कक्षा होला जस्तो लाग्छ मलाई।
र श्रोताहरू, संघीय सरकारको कम्युनिटी ल्याङ्ग्वेज स्कुल्स ग्रान्ट्स प्रोग्राम अन्तर्गत अनुदान प्राप्त गरेको पश्चिमी मेलबर्नमा नेपाली भाषा स्कुल सञ्चालन गर्दै आएको मेल्टन नेपाली कम्युनिटीका अध्यक्ष नारायण दाहालसँग भाषा स्कुल सञ्चालनका लागि चाल्नुपर्ने कदमहरू तथा सामना गर्नु परेका चुनौतीहरू र अनुदान प्राप्त गर्न अपनाइएका प्रक्रिया लगायतका विषयमा सहकर्मी सुशील चालिसेले गर्नुभएको कुराकानी सुन्नुभयो एसबीएस नेपाली पडकास्टमा। यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र श्रोतावृन्द, भाषाको कुरा गर्दै गर्दा हामीले हालै एक नयाँ प्रस्तुति लिएर आएका छौँ जसको नाम हो बाल जगत। त्यसमा भने नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको विशेष प्रस्तुति तपाईँले सुन्न र हेर्न सक्नुहुन्छ। सोसियल मिडियामा भिडियो छन्, हाम्रो वेबसाइटमा पडकास्ट उपलब्ध रहेको छ। र यदि तपाईँ पनि आफ्ना बालबालिकाका कविताहरू रचनाहरू हामीलाई पठाउन चाहनुहुन्छ भने अवश्य पनि हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो इमेल ठेगाना हो nepali.program@sbs.com.au। यो र यो जस्तै अन्य सामग्रीहरू तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गएर पनि सुन्न सक्नुहुन्छ। साथै आफ्नो मोबाइलमा एसबीएस अडियो एप निशुल्क डाउनलोड गरेर पनि। हामी युट्युबमा पनि रहेका छौँ एसबीएस साउथ एसियन अन्तर्गत। साथै तपाईँहरूले सोसियल मिडिया प्लेटफर्महरू फेसबुक, एक्स र इन्स्टाग्राममा गएर एसबीएस नेपाली भनी हामीलाई खोजेर लाइक र फलो गरी हामीसँग जोडिन सक्नुहुन्छ।
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।